अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक
तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर नमस्कार। यो रात्रिकालीन शिविरमा कार्यक्रम शब्द शिविर लिएर हरेक हप्ताको बिहिबार राति सभा 9 बजे जस्तै आज पनि म रूपिन्द्र प्रभावी उपस्थित भइसकेको छु। तपाईँलाई हार्दिक स्वागत अनि अभिवादन समर्पण गर्छु। प्रियजन, कार्यक्रम शब्द शिविर कृति वाचन गरिने कार्यक्रम हो र विगत केही श्रृङ्खलादेखि हामी पोखरेली आख्यानकार नवराज ढकालको नवीनतम कृति पुलिकको निरन्तर वाचन गरिराखेका छौँ। पछिल्लो समय पोखरामा साहित्यका विविध विधाहरू झाँगिराखेको अवस्थामा नेपाली साहित्य प्रेमीहरूले आख्यानको अभाव महसुस गरिराखेको स्थितिमा उपन्यासकार नवराज ढकालले आफ्नो एउटा नवीनतम उपन्यास पुलिक सार्वजनिक गर्नुभएको थियो। त्यही पुलिक उपन्यासलाई शब्द शिविरका केही श्रृङ्खलादेखि हामी धारावाहिक रूपमा क्रमशः वाचन गरिराखेका छौँ। निकै सकारात्मक प्रतिक्रियाहरू हामीले प्राप्त गरिराखेका पनि छौँ। ती प्रतिक्रियाहरूलाई पनि हामी शब्द शिविरका कुनै श्रृङ्खलामा पक्कै पनि स्थान दिने नै छौँ। कतिपय हाम्रा प्रियजनले उपन्यासकार नवराज ढकालको आख्यानकारिताका विषयमा प्रश्न पनि उठाउनु भएको छ। कतिपयले हामीलाई प्रश्न सोधेर पठाउनु भएको छ। कतिपयले सुझाव पनि दिनुभएको छ। ती सुझाव, ती प्रश्नहरूको जवाफ प्रतिक्रिया हामी स्वयं नवराज ढकालको मुखारविन्दबाट तपाईँहरू समक्ष प्रस्तुत पनि गर्नेछौँ। आज पनि हामी यस्तै एउटा अर्को नवीन श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यद्यपि पुस्तक भने निरन्तरताको अर्को एउटा उपक्रममै हामी लिएर आएका छौँ। मैले गत श्रृङ्खलासम्म पुलिक वाचनलाई 6 उपखण्डसम्म पुर्याएर स्थगन गरेको थिएँ। कतै प्रेम, कतै युद्ध, कतै राजनीति, कतै समाज, जीवनका र जगतका यिनै यावत पक्षहरूलाई एकै ठाउँमा समेट्ने प्रयास उपन्यासकार नवराज ढकालले पुलिकभित्र गर्नुभएको छ। आजको श्रृङ्खला पनि तपाईँलाई कस्तो लाग्छ? पुलिक सुन्दा सुन्दै तपाईँको मनमा उत्पन्न भएका कुनै पनि भावना, प्रतिक्रिया, सुझाव वा प्रश्नहरू छन् भने लेखेर पठाउनका लागि अनुरोध गर्छौँ। अथवा शब्द शिविर मार्फत नै तपाईँ अरू कुनै कृति सुन्न चाहनुहुन्छ भने पनि पुलिकको समाप्तिसँगै तपाईँको सिफारिस अनुसारको कृति हामी पक्कै पनि वाचन गर्नेछौँ। तपाईँको सिफारिस, प्रतिक्रिया वा सुझावका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर RBFM टाइप गर्नुहोस्। RBFM टाइप गरिसकेपछि एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस्। RUPINDRA रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर प्रतिक्रिया, सुझाव, प्रश्न वा सिफारिस लेखेर 2426 नम्बरमा पठाउनका लागि हामी सादर अनुरोध गर्छौँ। तपाईँको सुझाव, प्रतिक्रियालाई हामी शब्द शिविरको कुनै एउटा श्रृङ्खलामा पक्कै पनि महत्त्वका साथ स्थान दिने नै छौँ। प्रियजन, आज भने शब्द शिविरको यो श्रृङ्खलामा अब उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक वाचनको यो श्रृङ्खला अगाडि बढ्छ। यसरी पुलिकलाई रागिनीले बिहे गर्न कर गर्दै भनेकी थिए, हेर पुलिक, यो जवानी कति सुन्दर छ जीवन, यसलाई तिमी खेर जान नदेऊ। मैले तिमीसँग सुन्दर भविष्यको रङ्गीन सपना देखेकी छु। पुलिक, तिम्रो आदर्श आफ्नो ठाउँमा ठिकै छ, म यसमा सहमत छु। यो मुलुकले परिवर्तन खोजेको छ, तर तिमी एक्लैले वा तिमी जस्ता 2-4 जनाले परिवर्तन चाहेर हुने हो र? उसले पुलिकको छातीमा मुन्टो अड्याउँदै अगाडि भनेकी थिए, पुलिक, मैले मेरी आमाको पीडाले भरिएको जीवन नजिकबाट देखेकी छु। दमित इच्छाका कारण मेरी आमा जिउँदो लास। पुलिक, तिमी मलाई पनि त्यस्तै अवस्थामा नपुर्याऊ। मैले मेरा रहरहरू अरूबाट पुरा गराउने सपना देखेकी छैन। तिमी यसलाई जेसुकै नाम देऊ, रति भन, आसक्ति भन वा राग जेसुकै भन, तर तिमी बिना म। उसको गला अवरुद्ध भएको थियो। ऊ आसक्ति र व्याकुलताले भरिएका रसिला आँखाले पुलिकको अनुहारमा हेर्दै थिए। पुलिकले उसको बादल जस्तो केश राशिलाई औँलाले खेलाउँदै भनेको थियो, तिमीले भनेका कुरा तिम्रो नजरबाट हेर्दा ठिकै होलान्, तर म आफ्नो व्यक्तिगत मोज मस्तीमा रमाएर कसरी आफ्नो सपनामाथि विश्वासघात गर्न सक्छु भन त? म मेरो सपनालाई पुरा गरेपछि मात्र प्रेम, बिहे, परिवार तथा भोगका बारेमा सोचौँला। मुलुकले मबाट त्याग खोजेको छ, रगत मागेको छ, बलिदान चाहेको छ, निर्मोही हुन भनेकी छन्। धरतीले मलाई मैनालीले भने जस्तै आमाको पुकारका अगाडि स्वास्नी छोराछोरीको पुकार सानो हुन्छ। तिमी प्रेम प्रेम मात्र भन्छौ, तर देशले यही बेला अन्याय, अत्याचार, विभेद र शोषणबाट मुक्ति चाहेको छ। तिमीले भने जस्तै म पनि तिमीलाई प्रेम गर्छु, अँगालो भरि बेर्न चाहन्छु, म तिमीलाई सुगम बाटो हिँड्न चाहन्छ, यो नस्वर देह मोज मस्तीमा रमाउन चाहन्छ यो लोभी मन। तर मेरो प्रेममा आसक्ति होइन, त्याग र बलिदान मुख्य बनेको छ। कपाल उडाउने आधी बेहरी आएको बेला म मात्र कसरी आफ्नो स्याउले घरको छाना हाल्न सक्छु रागिनी? तिमी मलाई बुझ्ने प्रयास गर। पुलिकका आदर्शका कुराले रागिनी चुप लागेकी थिए। रागिनीलाई पुलिकका कुराले निकै चिन्तित बनाएको थियो। ऊ पुलिकले आफूलाई छोड्छ कि भन्ने चिन्तामा रात दिन पिरोलिन थालेकी थिए। उसले पुलिकसँग घरजम गरेर आफ्ना मनका इच्छाहरू पूरा गर्ने सपना देखेकी थिए। ऊ चाहन्थे पुलिकले उसलाई अँगालो भरिको छोरो दियोस्, सहरको एक कुनामा तिनीहरूको सुन्दर बगैँचाले घेरेको सपनाको महल होस्, जहाँ ऊ र पुलिक उसले पहिले कल्पना गरेका परिवारका जोडीले जस्तै चुच्चोमा चुच्चो जोडेर प्रेम साटासाट गर्न सकुन्, तिनीहरूलाई केही कुराले बाधा नपुर्याओस्, जहाँ सहरको कोलाहल नहोस्, ती दुई चरी प्रेममा मधोस भई एक अर्काको अँगालोमा बाँधिएर स्वर्गीय आनन्दमा हराउन्। तर के पुलिक जस्तो निर्मोही पुरुषबाट उसको सपना पूरा हुन सक्थ्यो र? ऊ निराश बने। रागिनीले आफ्नो प्रेम सफल पार्ने हरेक प्रयास गरेकी थिए। उसले कैयौँ चोटि पुलिकसँग रात बिताउने प्रयास पनि गरेकी थिए। तर पुलिकको रुचि देख्दा ऊ कहिलेकाहीँ त उसको पुरुषत्वमाथि नै शङ्का गर्थे। उत्तिखेरै आफूलाई आश्वस्त पार्दै भन्थे, त्यस्तो सुन्दर र लायक मान्छे कसरी त्यस्तो हुन सक्छ? तर ऊ किन म प्रति आसक्ति राख्दैन? उसले आफ्ना जवानीका रहरहरू कसरी दबाएर राखेको छ? हुन त अरूको हितका लागि बाँच्नेहरू आफ्ना व्यक्तिगत इच्छा र आकाङ्क्षालाई दबाएर राख्छन् भन्छन्। उनीहरू अरूका निम्ति बाँच्न र मर्न पाउँदा नै जीवनको सार्थकता देख्दछन्। रागिनले पुलिक प्रतिको चाहलाई मार्न सकेकी थिइन। भलै पुलिकले उसको सुन्दर शरीरप्रति कुनै मोह नदेखाएको किन नहोस्। रागिनीले आमा मामा घर गएको मौका पारेर पुलिकलाई घरमा बोलाएकी थिए। ऊ आफ्नो देहको चाह मेटाउन चाहन्थे। नदीको छालसँगै पौडी खेलेर विशाल समुद्रको यात्रा गर्दै उसले पुलिकको मोबाइल नम्बरमा डायल गरेकी थिए। पुलिकले पहिलो घन्टी उठाएको थिएन, किनकि उसले सोचेको हुनुपर्दछ कि रागिनी उसलाई सम्झाउन चाहन्थे। तथापि उसले पछि उसको फोन उठाएको थियो, कारण ऊ रागिनीलाई प्रेम गर्थ्यो, उसलाई दुखी बनाउन चाहँदैनथ्यो। रागिनीको प्रेमका कारण ऊ निकै असमञ्जसमा परेको थियो। ऊ रागिनीलाई न छोड्न सक्थ्यो, न त उसलाई अगाल्न नै। रागिनीको फोन फेरि आएको थियो उसको मोबाइलमा। लुछेर खाऊ यो मासु मेरो, ए दुष्ट दुर्जन भन्ने धुन बज्यो। हेलो रागिनी, के भयो, किन फोन गरेकी यति राति? पुलिकले अलिक झर्केर उसलाई सोधेको थियो। रागिनीले उसलाई भनेकी थिए, पुलिक हेर न, आमा पनि घरमा हुनुहुन्न, म बिरामी परेकी छु, सक्छौ भने आऊ न ल। तर यति राति तिमी एक्लै? पुलिकले आशंका व्यक्त गरेको थियो। रागिनीले जिद्दी गरेपछि पुलिक आशंकाका बीच रातको 9:30 बजे उसको ढोका ढकढक्याउन पुगेको थियो। उसले सोचेको थियो, आखिर रागिनी के चाहन्छे? कतै उसले मलाई फसाउन? होइन होइन, ऊ साँच्चै बिरामी परेकी हुनुपर्दछ। रागिनीले पुलिकको पर्खाइमा बरन्डाको बत्ती बालिराखेकी थिए। ढोकाबाट आएको पहिलो आवाज सुन्नासाथ उसले पुलिकलाई ढोका खुल्ला भएका कारण भित्र आउन भनेकी थिए। कोठाको बायाँ कुनामा मधुरो बलिरहेको मैन बत्तीको प्रकाशमा रागिनी रातै बलिरहेकी थिए। विस्तारमा पल्टिएर छरपष्ट ऊ राति लगाउने गाउन लगाएर लेटिरहेकी थिए। पुलिकलाई देख्ने बित्तिकै उसले लाजले शिर झुकाएकी थिए। जसरी धानका बाला किसानलाई गराका आलीमा उभिएको देखेर लुटुपुटो हुन्छन्, उसको यस्तो अवस्था देखेर पुलिकले सहजै अनुमान लाएको थियो कि रागिनीको बिरामी के थियो। पुलिकले आगोको नजिकै गएर सोधेको थियो, रागिनी तिमीलाई के भएको हो, ज्वरो आएको छ? निधार छाम्दै उसले भनेको थियो, ज्वरो त आए जस्तो छैन। पुलिक तिमी पनि साह्रै सोझो घोचो जस्तो, सबै रोग लाग्दा ज्वरो आउँछ त, तिमी त कस्तो बुद्धु, भन्दै रागिनीले देब्रे छातीतिर देखाउँदै भनेकी थिए, रोग यहाँ लागेको छ, त्यसको डाक्टर तिमी हौ पुलिक, तिमी मलाई बुझ्दै बुझ्दैनौ, के म राम्रै छैन, जवान छैन, पढे लेखेकी छैन, तिमी किन भाग्छौ मबाट टाढा टाढा, भन त, कि म सिंहिनी जस्ती छु या किचकन्नी जस्ती, रागिनीले पुलिकलाई अँगालो मार्न खोज्दै एकै सासमा दर्जन प्रश्न सोधेकी थिए। उसको निश्वास बढेको थियो। रागिनीको साहस देखेर पुलिक झस्केको थियो। उसको मुटुको धड्कन बढेको थियो। कान र गर्दन राता र ताता भएका थिए। ओठ र तालु एकैसाथ सुकेका थिए उसका। ऊ त्यसपूर्व कहिले पनि स्त्रीको बाहुपासमा परेको थिएन। उसलाई सबै कुरा नाटकीय घटना जस्तो लागेको थियो। उसको मथिङ्गल फन पनि घुम्न थालेको थियो। ऊ निशब्द र अमुक भएको थियो। ऊ दमको रोगीले जस्तो स्याह स्याह गर्न थालेको थियो। भदौमा चर्को घामले ओइलाएको साग जस्तै गलेको थियो। पत्रक्क उसले रातो बल्न थालेको मैनबत्तीको शिखातिर हेरेको थियो। मैन डढेर शिखा समेत डढ्दै थियो। मैनबत्तीको अवसान भएपछि के हुने होला भने झस्किएको थियो। नभन्दै मैनको लीला समाप्त भएकोले कोठाभरि अँध्यारोले बास गर्न पुगेको थियो। पुलिकले रागिनीलाई झर्केर भनेको थियो, रागिनी अर्को बत्ती बाल। रागिनीले अर्को बत्ती नभएको र सलाईको काँटी मात्र भएको जानकारी दिएकी थिए। अन्धकारको मौनतामा पुलिकले देवकोटाको वन कविताका हरफहरू सम्झ्यो। लालसाले मोहनीको गरी रूप धारण, विलासको यो महल मनोहर। अँध्यारोमा आफू सकिएर अरूलाई दिव्य उज्यालो दिने मैनबत्ती डढेर कालो शिखा मात्र ठिङ्गो उभिएको अनुमान लगाएको थियो उसले। शिखा ऊ र उनै शिखा, ऊ डढ्न तयार भएको, शिखा डढिसकेको। उसको मनोदीप बिस्तारै निशाको निष्पन्नतामा हराउँदै गएको थियो। उसले सलाईको काँटी कोरेको थियो। रागिनी पराग छोडेर धपक्क बलेकी थिए। उसको अँगालोमा बेरिन तमतयार भएर बसेकी अय्या भन्दै चिच्याएको थियो ऊ। जब सलाईको काँटी जलिसकेर उसको हात पोलिएको थियो रागिनीको मोहिनी रूपमा हराउँदै गर्दा, रागिनी जुरुक्क उठेर उसलाई समाउन पुगेकी थिए। पोलेको बुढी औँलो मुखभित्र हालेर चुस्दै, के गरेकी छोड भन्दै पुलिकले सलाईको अर्को काँटी बाल्दै रागिनीलाई बिस्तारा माथि धकेले दिएको थियो। उसले रागिनीको छेउमा बस्दै उसलाई सम्झाएको थियो, हेर रागिनी, म आम मान्छेभन्दा फरक छु। म तिम्रो जवानीमा खेल्न चाहन्न। त्यसमा पनि हामी जुन समाज परिवेश र अवस्थामा छौँ त्यसले हाम्रो यो एकान्त बासलाई गिज्याउँछ। हामी गलत ठाउँ र गलत समयमा सँगै बसेका छौँ। यसमा जति आनन्द छ त्योभन्दा बढी जोखिम छ। हामीले जोसमा होस गुमाउनु हुँदैन। यसरी भोगलाई अगाडि सार्दा हाम्रो प्रेम असफल हुन सक्छ। म चाहन्न मेरो प्रेम मांसल प्रेम होस् जसमा शारीरिक आकर्षण र आनन्दले त्यसको आत्मिक पक्षलाई कमजोर बनाओस्। म चाहन्न म तिम्रो शरीरमाथि खेलौँ। रिमालकी युवती हेलेनमाथि उसको लोग्ने दीर्घकालसम्म भोग गर्न निसन्तान हुने औषधि झुक्क्याएर कुहाएर भोग गरे जस्तो तिम्रो यौवनमाथि खेलौँ। पुँजीवादी समाजमा जस्तै नारीलाई कि त कुमारी कि त वेश्याका रूपमा हेर्ने पुरुष होइन म। मेरा लागि नारी बजारमा सजाएर राखिएका सुन्दर वस्तु होइनन् जसलाई पैसा हुनेले किनेर भोग्न सकोस्। हो, म घर गृहस्थी त्यागेर वैराग्य ग्याल्ने योगी पनि होइन, न त असामाजिक र अनैतिक यौन सम्बन्ध राख्ने व्यभिचारी नै हुँ म। मेरा लागि नारी केवल भोग्य होइन न केवल कुमारी वा वेश्या नै हो। म भित्र पनि आम मान्छेमा हुने मन छ। सुन्दर वस्तु देखेपछि म पनि लोभिन्छु झुम्मिन्छु भोगौँ जस्तो लाग्छ त्यसलाई। तर म अचेतनको पशु वृत्तिहरूलाई चेतनाले दबाएर राख्छु। तिमीलाई थाहा नै छ मेरो विगत र आगत। म अति निम्न आर्थिक अवस्था भएका किसानको छोरो हुँ। मैले मेरा बाबुआमाको सपना पुरा गर्ने सपना देखेको छु। मेरा बुबा मबाट समाजमा जरो गाडेर रहेका अन्याय शोषण विभेद गरिबी जस्ता विकृति र विसङ्गतिलाई उन्मूलन गराउन चाहनुहुन्छ। उहाँ त्यस्तो समाजको परिकल्पना गर्नुहुन्छ जहाँ न कोही कसैको नोकर होस् न कोही कसैको मालिक नै, सबका सब बराबर। यदि म अहिले बत्तीको प्रकाशमा झुम्मिएको पुतली जस्तै आगोमा झुम्मिए भने डढेर खरानी हुनेछु। मेरो आदर्श सपना म बिउझनु पूर्व नै ध्वस्त हुनेछ। मेरा बाबुआमाको सपना भस्म हुनेछ। मेरो रोगी र बुढी आमा जसको आँखामा भीमप्रसाद जस्ता नर पिसासको अन्त्य लुकेको छ, पीडाको बोझ बिसाउने चौतारी घुमाउने छिन् तिनले। त्यसैले रागिनी, मलाई तिमीले साँचो प्रेम गर्छौ भने तिमीले मेरो विलासको महल बनाउने होइन, मेरो अभियानमा साथ देऊ। भौतिक रूपमा नसके पनि आत्मिक साथ देऊ। तिमी जसको बलले म हरेक चुनौतीको सामना गर्न सकौं। उसको भनाई लामो समयसम्म जारी रहेको थियो। पुलिकका आदर्श वचन कुनै प्रशिक्षित नेताको जस्तो लागेको थियो रागिनीलाई। उसको लामो प्रवचनले रागिनी भित्रभित्रै स्खलित भएकी थिए। उसको अन्तस्करणमा यसले गहिरो घाउ बनाएको थियो। उसका पोटिला गालामा खोल्सो पर्दै पहाडको शिरबाट भीरको छातीमा झरना बर्से झैँ आँसुको वर्षा भएको थियो। रागिनीले जवाफमा रुँदै भनेकी थिए, पुलिक मलाई माफ गर, मैले तिमीलाई बुझ्न सकिनछु। तिमी त म तिम्रो बाहुपासमा आफूलाई समर्पण गरेर आँखा बन्द गरी स्वर्गको यात्रा गर्न चाहन्थे। मेरो चाहको को ज्वार भाटाले त्यसरी उन्मुक्त भएर सम्पूर्ण मूल्य मान्यता संस्कार र संस्कृति अनि नैतिकताका पर्खालहरू गर्ल्याम गुर्लुम ढलाओस् मानव निर्मित मूल्यका सहरहरू त्यसले ध्वस्त पारोस् तर म गलत तिमी ठिक रहेछौ मेरो मनको बाढीमा त सुक्खा पहिरो हेर न म कसरी झर्दैछु ओह्रालो भिरै भिर सुक्खा बाढीसँग जीवनमा सुक्खा बाढी आजका मितिदेखि म तिमीसँग केही पनि माग्ने छैन पुलिक प्रेममा बलिदानको कीर्तिमान कायम होस् मबाट जसरी लैलाले मजनुका निम्ति आत्मबलिदान गरेकी थिए रोमियोका लागि 14 वर्षे जुलियट मरेकी थिए मैले तिमीलाई मेरो आत्मा पहिले नै सुम्पिसकेकी थिएँ आज यो नश्वर देह पनि सुम्पिन चाहन्थे तर खैर आज सुम्पिन पाइन त के भो यो जुनीमा सुम्पिन नपाएर के भो भोलि सुम्पिनेछु अर्को जुनीमा सुम्पिनेछु सपनामा कल्पनामा सुम्पिनेछु म त नजिक रुख पाएर बेरिएको लहरा होइन ममा न केवल शारीरिक भोग गर्ने आसक्ति छ मलाई तिम्रो काखमा मर्नु स्वीकार छ पुलिक यदि मेरो उपस्थितिले तिम्रो अभियानमा बाधा पुग्छ भने म मर्न के भने कि पगली भन्दै पुलिकले उसको मुख थुनेको थियो पुलिकले उसका आँसुले भिजेका गाला काम्दै गरेका औँलाले छोएको थियो उसको हत्केलामा घोप्टे भिरबाट खस्दै ढल्दै गरेका गरुङ्गा ढुङ्गा रूपी आँसुका थोपा झरेका थिए उसले रागिनीलाई सान्त्वना दिँदै भनेको थियो यदि युद्धमा मेरो प्राण पखेरो उडेन भने जुन दिन मैले फलामे जन्जिरबाट शोषित पीडितहरूलाई मुक्त गराउनेछु त्यो दिन म तिमीलाई अँगालोभरि अँगाल्न आउनेछु यस्तैमा पूर्वमा रातो क्षितिज देखिएकोले पुलिक बाहिर निस्कने तर्खर गर्दै थियो उषाकालीन मिरमिरेका किरणहरू तछाड मछाड गर्दै झ्याल ढोकाका चरहरूबाट भित्र छिर्दै थिए पुलिक झल्यास बिउँझेको थियो ऊ खाटको एक छेउमा भित्तामा अडेस लगाएर बसिरहेको रागिनी उसको छातीमा टाउको अडाएर नाकका पोरा फुराउँदै फुवा फुवा गरेर निधाएकी थिए उसलाई हलुकासँग सुताएर पुलिक हिँडेको थियो अनन्त यात्रामा रागिनी एक्लै बरबराउँदै थिए पुलिक तिमी जहाँ जान्छौ मलाई पनि लिएर जाऊ बाँचेसँगै मरे पनि सँगै आज तिमीले मेरो होस खुलाइदियो म तिम्रो हरेक पाइलामा सारथी बनेर साथ दिनेछु जीवनलाई सार्थक बनाउने योभन्दा अर्को विकल्प मेरा लागि केही छैन उसले तन्द्रमा नै यताउति छामेकी थिए दायाँ भित्तो र बायाँ रित्तो भेटेकी थिए पुलिकलाई नभेट्टाएपछि ऊ जोडले चिच्चाएकी थिए पुलिक बाथरुम गएको छ कि मलाई छोडेर भाग्यो बेइमान भन्दै ऊ जर्फराउँदै उठेर पुलिकलाई बाथरुम खाटमुनि बरन्डा सबैतिर खोजेकी थिए उसले अर्ध पागल र विक्षिप्त अवस्थामा पुलिकलाई झोलामा पनि खोजेकी थिए पुलिकलाई कहीँ पनि नभेटेपछि उसको होस उडेको थियो नजिकै रहेको मोबाइलको घन्टी पनि सुनेकी थिएन उसले पुलिकको फोन थियो तर उसले उठाएकी थिएन पुलिक बेपत्ता भएको खबर सुनेर कलावती निकै बेर रोइन् रेडियोमा सुरक्षा फौजको कारवाहीमा एक दर्जन आतंककारीको मृत्यु जस्ता खबर सुन्दा कतै आफ्नो छोरो पनि पर्यो कि भनेर उनी शोकमा हुन्थिन् उनी छोराको पीरले दिनदिनै कमजोर बन्दै गएकी थिइन् उनी मर्नुभन्दा अगाडि एकचोटि छोराको मुख हेर्न चाहन्थिन् उनलाई छोराको निर्णयप्रति कुनै गुनासो थिएन गुनासो थियो त विदाई हुने बेलामा आफूलाई भेट्न नआएकोमा कलावतीलाई सन्तानकै पीरले मुटुको बिमार लागेको थियो उनले नियमित रूपमा औषधि खान थालेको लामो समय भएको थियो उनलाई पुलिकले नै औषधि पठाइदिन्थ्यो अब उनलाई औषधि कसले पठाउला भन्ने पीरले पनि सताउन थाल्यो जतिसुकै पीडा र अभाव सहनु परे पनि मान्छेलाई बाँच्ने इच्छा हुन्छ भन्छन् जीवनको मोह हुन्छ भन्छन् कलावतीलाई पुलिकको मुख हेर्ने इच्छाले जिउन प्रेरित गरिरहेको थियो कलावतीले पुलिकलाई ठूलो दुःख गरेर हुर्काएकी थिइन् 10 घरका भाँडा माझेर फालिएको ढुटोका कनिका चालेर मेलापात गरेर छोराछोरीको पेट भरेकी थिइन् उनले उनका पनि जीवनका रहरहरू थिए होलान् तर तिनीहरू मरि चाम्रिए झैँ अन्तस्करणमा नै चाम्रिएका थिए उनले आफ्नो बारेमा सोच्ने मौका नै कहाँ पाइन् र 9 वर्षको उमेरमा पराई घरमा गएकी उनको जीवनको पर्याय नै अभाव र पीडा बनेको थियो उनका सपनाहरू हरेक मिरमिरेसँगै हराएर गएका थिए उनले आफ्नो खुसी आफ्ना सन्तानहरूका आँखामा खोजेकी थिइन् उनी 9 ठाउँमा टालेको चोलीलाई चाल्नु जस्तै छिद्र भएको बर्को ओढेर आफ्नो लाज ढाक्थिन् कलावतीको जीवन मरुभूमिको भोक बनेको थियो आफैलाई खानुपर्ने व्यवस्था उनी आफ्नो दुःखप्रति ईश्वरले पनि आँखा चिम्लेको देखेर आक्रोशित हुन्थिन् भीमप्रसादले रातेलाई फुकाएर लैजाँदा खाने अन्न नभएर पटुका कचेर रात बिताउँदा पनि उनले पाती चढाउने देउराली मुखदर्शक भएको देख्दा उनी ईश्वरका हरेक प्रतीकलाई भत्काउन चाहन्थिन् आक्रोशले सीमा नाग्दा उनले मनसँग बात मार्दै भनेकी थिइन् यदि ईश्वर छ भने ऊ अन्धो हुनुपर्छ कि त बहिरो वा कि यहाँका सामन्ती राजा रजौटा जस्तै अन्यायी जो हुने खानेलाई मात्र आफ्नो दर्जा दिन्छन् हामी जस्ता गरिबलाई भने मान्छे नै मान्दैनन् लामो समयको अन्तरालमा कलावतीले पनि बिस्तारै कुरा बुझ्न थालेकी थिइन्। उनले दारीवालले भनेका कुराहरू सम्झन थालेकी थिइन्। उनले मान्छे मान्छेका बीच हुने विभेदलाई चिन्न थालेकी थिइन्। आफ्नो भलो गर्ने र कुभलो गर्नेका बीचमा सीमारेखा कोर्न थालेकी थिइन्। उनी आफ्नो छोरो पनि दुखी गरिबका लागि लड्दैछ भनेर सन्तुष्ट पनि बनेकी थिइन्। यद्यपि छोरालाई केही भइहाल्छ कि भनेर उनको मातृ हृदय चिया चिया हुने गर्दथ्यो। ढकाल सरले कलावतीलाई निरन्तर औषधि ल्याएर दिन्थे। उनका कुराले कलावती पुलिकका बारेमा ढुक्क हुन्थिन्। उता पुलिक पनि आमाको यादले निकै चिन्तित बनेको थियो। ऊ आमाले ओखती खाइन कि खाइन् भनेर पिरोलिएको थियो। ऊ आमा बाबुलाई सम्पर्क गर्न सक्ने ठाउँमा थिएन। एक साँझ हृदयको आलापमा ईश्वरमणि अधिकारीले भनेको सम्झेर ऊ भक्कानियो। गाउँमा आमा बिरामी भएको खबर आयो। जरामुरा थिचिओरी खाएको खबर आयो। अस्पताल नि टाढा पर्छ, हेल्थ पोस्टमा डाक्टर छैनन्। अस्पताल नि टाढा पर्छ, हेल्थ पोस्टमा डाक्टर छैनन्। वैद्य बाजे बरु घरमै आएको खबर आयो। जरामुरा थिचिओरी खाएको खबर आयो। सर्दी गर्मी गानो गोला के भने होलान् गाउँमा। स्याहा सुसार नभई चिसो लाको खबर आयो। सपना खोज्दै छोराछोरी एक एक गरी परदेशियौँ। आमाले पो दुःख कष्ट पाएको खबर आयो। गाउँमा आमा बिरामी भएको खबर आयो। बाले किन के का लागि ईश्वर भने होलान् मलाई। बाले किन के का लागि ईश्वर भने होलान् मलाई। आसुरी त्यो छाया गाउँमै गएको खबर आयो। आसुरी त्यो छाया गाउँमै गएको खबर आयो। गाउँमा आमा बिरामी भएको खबर आयो। जरामुरा थिचिओरी खाएको खबर आयो। ऊ जीवन शर्माको गीत सुनेर निकै बेर आँसु झार्थ्यो। ममरे पनि मलाई सम्झी सम्झी नरुनु आमा। ममरे पनि मलाई सम्झी सम्झी नरुनु बहिनी। मलाई थाहा छ तिम्रो घर भत्किएको छ, बिग्रेको छ। तिम्रो माइती घर बिग्रेकाले बहिनी तिम्रो मन अति चिरिन्छ। गाउँ र सहरमा घटनाहरू समस्यामूलक नाटकमा झैँ घट्दै थिए। मान्छे मारिनु, बैङ्क लुटिनु, मान्छे बेपत्ता हुनु, गाउँ बस्तीमा आगो लगाइनु जस्ता घटनाहरू स्वाभाविक बनेका थिए। सबै अभ्यस्त हुँदै थिए। विनाशका घटना देखेर र पुनर्निर्माणको झिनो आशा बोकेर हतियारधारी जत्थाले रामप्रसाद र कलावतीलाई पुलिक खोइ भन्दै धाक धम्की दिइने रहे। यी बुवासाहरूले हाम्रो छोरालाई पाए भने काँचै निल्थे। एक साँझ अगेनाको डिलमा बसेर आगो ताप्दै रामप्रसादले भने उनीहरू महिनौ पहिले बेपत्ता भएको छोरालाई देख्न नपाएको छटपटिएको भनी जवाब दिन्थे र पुलिस र सेना खाली हात फर्कन्थे। पुलिक भने विभिन्न भेष धारण गरेर देश देशावर डुल्दै थियो। उसले लामा लामा दाढी पालेको थियो। भाषण गर्दा गर्दै उसको बोली पनि बुढो सिंहको गर्जन जस्तै धोद्रो र चिन्नै नसकिने भएको थियो। सायद भूमिगत हुने भनेको यस्तै केही थियो। मान्छेहरू भूमिगत हुनु भनेको कसैले नदेख्ने ठाउँमा लुकेर बस्नु हो भन्ने ठान्थे, तर वास्तविकता फरक थियो। भूमिगत हुनु भनेको त आफ्नो परिचय लुकाएर नचिनिने भेषमा निश्चित उद्देश्य लिएर जिउने जीवनशैली थियो। पुलिक आफ्नै घर गाउँ क्षेत्रमा काम गर्दै थियो। यसर्थ पनि उसका निम्ति भूमिगत शैली निकै महत्त्वपूर्ण थियो। उसलाई संगठनका साथीहरूले प्रवीण भनेर चिन्दथे, कारण ऊ जनवादी गीत सङ्गीतमा पुख्त थियो। मध्यरातमा ढोकामा टकटक टकटक गरेको आवाज सुनेर कलावतीको निन्द्रा खुल्यो। उनी छोरो आए कि भनेर जरा फरक गर्दै उठिन् र रामप्रसादलाई संकेत गर्दै भनिन्, पुलिकका बा उठ्नुहोस् त, कसैले ढोका हान्दैछ। सुचुत हावाले होला। रामप्रसादले आँखै नखोलिए माथिल्लो तलाबाट जवाफ फर्काए। कलावती हातमा मधुरो ढिब्री बालेर ढोकातिर गइन्। उनले बिस्तारै ढोका खोलिन्। उनले पुलिकको नाकै अगाडि ढिब्रीको ज्योतिलाई पुर्याएर निहालेर हेरिन्। झपक्क दारी पालेको, शिरमा भातगाउँले कालो टोपी लगाएको, कोट प्यान्ट टाई र काला जुत्तामा ठाँटिएको पुलिकलाई कलावतीका कमजोर नजरले ठम्म्याउनै सकेनन्। बाबुलाई त मैले चिनिन नि, यति राति कताबाट आउनुभएको नि, उनले भय मिश्रित आवाजमा भनिन्। पुलिक केही जवाफ नदी ठिङ्ग उभिरह्यो। ऊ आफ्नै आमाले आफूलाई नचिन्दा एकातिर दुखी भयो भने अर्कोतिर आफैलाई सान्त्वना पनि दियो, किनकि उसको सुरक्षाका निम्ति त्यो सब आवश्यक थियो। पुलिक बाबुआमाको मुख हेरेर उज्यालो नहुँदै विदा हुन चाहन्थ्यो। उसले पनि कलावतीलाई नचिनेको अभिनय गर्यो। यसरी अभिनय गर्नुपर्दा उसको हृदय छिया छिया भयो। उसले यतिखेर गहिरो हीनता बोध गर्यो। आमालाई पनि नचिन्नु पर्ने यो कस्तो राजनीति, यो कस्तो त्याग र बलिदान, जहाँ आमा र छोरा नै पराई बन्नुपर्ने, आखिर यस्तो कति दिन चल्छ। उसको मनमा यस्ता कैयौँ प्रश्नहरू फडा फिजाएर उभिए। उसले तिनीहरूको एउटै जवाफ दियो, न्यायका निम्ति मुक्ति वा मृत्यु। उसले आफूमा उर्लेको भावुकतालाई नियन्त्रण गर्यो। कलावतीले रातको पाहुना भित्र आउनुहोस् बाबु भन्नासाथ खुसी हुँदै त्यही चिर परिचित खुम्री बुढी जस्तो झुप्रोमा टाउको निहुराउँदै भित्र छिर्यो ऊ। कलावतीले उसलाई देख्ने बित्तिकै आफ्नो छोराको झल्को लागेको बताउँदा ऊ टोलायो। कलावती उसको एकोहोरोपन देखेर छक्क परिन्। उसले चुलो माथिको थुम्कोमा राखिएको रातो बत्तीलाई एकोहोरो हेरिरह्यो। अगेनामाथि लहरै टाँगिएका मकैका झोलीतिर हेरिरह्यो। दही मत्ने महिनो खाँबोतिर एकोहोरियो। सिकुवाको कुनामा पावर काडेर बसिरहेकी बुढी बाख्री पनि दुब्लाएछ भन्ने सोच्यो उसले। उसले मजेरीको भुइँमा नै लगाइराखेको आमाको विस्तारतिर हेर्यो। सबै कुरा उस्तै थियो। फरक उसमा मात्र आएको थियो। उसले हाडछाला मात्र बाँकी रहेका आमाका हात गोडातिर हेर्यो। चसक्क छाती चस्क्यो उसको। धुवाले धुवासो भरिएका दलिन्द्र भाटाहरू पनि उस्तै थिए। के भयो बाबु, किन टोलाएको? कलावतीको आवाजले ऊ हँ केही होइन आमा भन्दै झस्क्यो। उसले अभिनय गर्दै मधुर बाणीमा आफ्नो परिचय दियो। आमा, मेरो नाम प्रवीण पौडेल हो। मेरो घर कास्कीकी लाहाचोकमा पर्दछ। म अहिले पोखराको ग्रामीण विकास बैङ्कमा काम गर्छु। कामको सिलसिलामा गाउँतिर आएको, रात अबेर भएको हुनाले बास बस्न आएको, तर रात धेरै छिप्पिसकेछ। बाबु, मेरो छोरो पनि तपाईँ जस्तै अग्लो कदको फरासिलो छ। उसको नाम पुलिक हो। कलावतीले साउती मारिन्। आमा, पुलिक र म एउटै कलेजमा पढ्थ्यौँ। ऊ त अहिले ठूलो नेता भइसकेको छ। ऊ त जनताको मुक्तिका लागि भनी युद्धमा हिँडेको छ। कलावतीले बिचमा रोक्दै भनिन्, बाबु तिम्रो बोली त तिमी कुरा लुकाउँदै त छैनौ? पुलिक सम्हालिएर बोल्यो, हेर्नुहोस्, तपाईँ मेरी आमा जस्तै हुनुहुन्छ, तपाईँसँग म किन झुटो बोलूँ? तिनीहरूका कुराकानी सुनेर रामप्रसाद लिस्नमा टाँसिँदै तल झरे। उनले पुलिकका सबै कुरा सुनेका थिए, तर उसलाई उनले पनि चिन्न सकेका थिएनन्। उनले गर्वका साथ भने, हाम्रो छोराले जे गर्दैछ त्यसमा हामीलाई गर्व छ बाबु। उसले अवश्य नै दुखी र दरिद्रहरूलाई न्याय दिलाउनेछ। पुलिकले आश्चर्य व्यक्त गर्दै भन्यो, तपाईँ धन्य हुनुहुन्छ बुवा। छोराले बुढेसकालमा सँगै बसेर वा जागिर खाएर आफ्नो सेवा गरोस् भन्ने चाहना हुन्छ अधिक आमा बाबुको। तर तपाईँ त नदेखेको स्वर्गको खोजीमा बेपत्ता भएको छोराप्रति गर्व गर्छु भन्नुहुन्छ। तपाईँका आदर्श महान छ। पुलिकले अलि सम्हालिँदै भन्यो। कुराकानी गर्दा गर्दै पल्लो घरको भालेले डाँको छोड्यो। कुखुरीका झ्याङका फिस्टाहरू च्याच्या र चुचु गर्न थाले। किथर्नुको किटकिट पनि बन्द भयो। पुलिकले नाडीको घडी हेर्यो। बिहानको 4:45 बजेको थियो। ऊ झुरुक्क उठ्यो र आमा बाबुलाई नमस्कार गरी हतार हतार मौरी बेसीको ओह्रालो झर्यो। कलावती र रामप्रसादले आँगनको डिलमा उभिएर उसको आकृति नहराएसम्म हेरिरहे। पूर्वबाट झरेकी उसाले भिरालो पखेरालाई घमलङ्ग अँगालो हाल्दै थिए। चिर निन्द्रामा सुतिरहेको पहाडी बस्तीमा नयाँ दिन जन्माउँदै पुलिक आमा बाबुलाई भेटेपछि ढुक्क भयो। उसलाई आमाको चिन्ताले सताउन छोड्यो। उसले एकचित्त भएर काम गर्न सक्ने भए भनेर सन्तुष्टि लियो। यद्यपि उसलाई सताउने अर्को विषय पनि थियो, अचेतनमा घाउ बनाएर बसेको रागिनीको याद। रागिनीलाई पनि आमा बाबुलाई जस्तै भेट्न चाहन्थ्यो ऊ, तर उसको यो चाहना पूरा हुन सक्ने अवस्था थिएन। रागिनीको घर फुलबारी ब्यारेकको गेटै अगाडि थियो। ऊ ठूलो जोखिम मोलेर रागिनीलाई भेट्न सक्दैनथ्यो। यसर्थ उसलाई यदा कदा पलायन भावले प्रभाव पार्न खोज्थ्यो, तथापि उसले त्यसलाई दमन गरेको थियो। रागिनी पुलिक बेपत्ता भएपछि एक्लै टोलाउन थालेकी थिए। ऊ मडी हराएको नागिनी जस्तै बनेकी थिए। उसलाई पुलिक कहिल्यै पनि नफर्कने हो कि भन्ने चिन्ताले सताउँथ्यो। दिनदिनै दोहोरो भिडन्त र मृत्युका खबरले उसको मुटुले ठाउँ छोड्थ्यो। पुलिकको मोबाइलको स्विच सधैँ अफ रहन्थ्यो। रागिनी दिनभर एकान्तमा विरक्तिएर बस्थे। सामनाले उसको त्यस्तो अवस्था देखेर बिहे गरिदिने विचार गरेकी थिए। रागिनी नै सामनाको जीवनको आधार थिए। ऊ रागिनीकै लागि हरेक दुःख कष्ट सहँदै बाँचेकी थिए। उसैकै लागि आफ्ना बैंसालु रहरहरूलाई दमन गरेकी थिए। उसले रागिनीको विस्तारामा बसेर उसको कपाल सुमसुम्याउँदै उसको पीडा बुझ्ने प्रयास गर्दै भनी, नानु, तिमी किन यस्तै निराश देखे कि? के भएको छ भन त? म त तिमीले आमा मात्र होइन साथी पनि हुँ। पहिले त सबै कुरा भन्थ्यौ, अहिले किन, के भयो? हेर, यसरी मनमा कुरा लुकाएर राख्दा पीडा झन बढ्छ, समस्या झन बल्झिन्छ। सानो कुरालाई पनि अनेक तर्कनाले ठूलो बनाउँछ। कहिलेकाहीँ आफूले एक्लै समाधान गर्न नसकेको समस्या अरूसँग बाँड्दा समाधान निस्कन सक्छ। भन त के भयो? रागिनी खुट्टाको बुढी औँलाको टुप्पोल खेलाएर बसिरहे। केही बोलिन। सामनाले उसको चिउँडोमा हात राखेर मुन्टोमाथि उठाई उसको अनुहार नियालेर हेरे। फुङ्ग उडेको कान्ति, सुकेर फुट्न लागेका सुन्तलाका केस्रा जस्ता ओठ, राता राता तेज विहीन आँखा। उसको अवस्था देखेर सामनाले उसले कुनै उपद्रो गरे कि भन्ने शंका गरे। रागिनीका आँखा आँसुले भरिए। ऊ आमाको काखमा घोप्टो परेर डाँको छोडेर रोए। ऊ हिक्का छोड्दै बोल्दै थिए, मम्मी मलाई माफ गर्नुहोस्, आज म तपाईँलाई सबै कुरा बताउँछु। उसले मुन्टो माथि उठाएर आँसु पुस्दै भने, म पुलिक भन्ने केटासँग प्रेम गर्छु, तर ऊ संसार बदल्ने भनेर युद्धमा होमिएको छ। ऊ एक गरिब परिवारको लायक केटा हो, उसले पनि मलाई माया त गर्छ तर निकै आदर्शवादी छ। लडाईँ जिते प्राण रहे लिन आउँछु भनेर बेपत्ता भएको छ। कुनै खबर खाबर केही गर्दैन निष्ठुरीले। रागिनीले एक सासमा सबै कुरा ओकले। सामनाले अबोध बच्चाले जस्तै उसको अनुहारमा हेरिरहे। उसलाई छोरी नै आफू र आफ्नै छोरी भए जस्तो लाग्यो। उसले आफ्नो विश्वासको थैली मनको चाबीले खोले। जीवन धनी बाबुआमाको लाड प्यारमा हुर्केको एक्लो छोरो थियो। उसलाई कुनै कुराको अभाव थिएन। उसको बाबु कपडा व्यापारी थियो। जीवनलाई कुनै कुराको रोकटोक थिएन। ऊ निष्फिक्रीसँग पैसा खर्च गर्थ्यो। दर्जन आवारा केटाहरू उसको पैसाका पछि लाग्थे। उसले बोर्डिङ स्कुलबाट 85% अङ्क ल्याई SSC पास गरेको थियो। उसको बाबुले उसलाई अमेरिका पठाउन चाहेको थियो ताकि उसले प्रशस्त धन कमाओस्। बोर्डिङको कडा अनुशासनमा पढेको जीवन 10:2 को खुल्ला वातावरणमा बिग्रनसम्म बिग्रियो। ऊ एक दिन दुई दिन गर्दा गर्दै कुलतमा फस्दै गयो। सामना र जीवन एउटै 10:2 कलेजमा पढ्थे। एक दिन जीवनले पुस्तकालयमा किताब खोज्ने क्रममा आई लभ यु सामना भन्दा सामनाले उसलाई इडियट भन्दै गालामा एक थप्पड हानेकी थिए। जीवनले त्यसपछि पनि उसको पिछा गर्न छोडेन। उसले सार्वजनिक रूपमा नै सामनासँग प्रेम गर्छु भनेर उसलाई चर्को मानसिक दबाव दिन थाल्यो। उसको प्रेम प्रस्ताव सामनाले स्वीकार नगरे आत्महत्या गर्नेसम्मको धम्की दिन थाल्यो। सामना ऊबाट भाग्न सकिन र परम्परागत बिहे गरेर उसको घरमा गएकी थिए। कुलतमा परेर एड्सबाट जीवनको मृत्यु भएपछि सामना माइतीमा गएर बसेकी थिए। उसले आमाको मृत्यु भएपछि माइतीको सम्पत्ति सम्हालेर बसेकी हो। जीवनको मृत्यु हुँदा उसका सासु ससुराले पोइ टोकेकी भनेर उसलाई लाञ्छना लगाएर घरबाट निकालिदिएका थिए। ऊ सहारा विहीन भए तापनि रागिनीको मुख हेरेर बाँचेकी थिए। उसलाई 35 वर्ष नपुगेको भनी अदालतले पनि अंश दिलाउन अस्वीकार गरेको थियो। सामनाले आफ्नो विगत र छोरीको आगतलाई तुलना गरी र सम्भावित समानताको भयले त्रसित भए रागिनीलाई उसले सम्झाउने प्रयत्न समेत गरिन। सामनाले जीवनमा आइपरेका हरेक विपत्तिलाई सामना गरेकी थिए। रागिनीको विपत्तिले ती दुवैलाई बढार्न सक्थ्यो। सामनाले यस्तै सोचेर झिमिकका आँखा नचिम्ली कोल्टे परेर रात बिताए। रागिनीले कुनातिर फर्केर सुक्क सुक्क गरेर उज्यालो बनाए। दुई आमा छोरी सम्भावित विनाशको भयले आतंकित भए। अगाडि जाने बाटो समाप्त भएको महसुस गरेर पछाडि फर्कने गोरेटो साँघुरो भएर सामना नयाँ दिनले ल्याउने विपत्तिको चुपचाप सामना गर्ने सुर गर्दै उठी। हो प्रियजन, शब्द शिविर हो यो र यो हो रेडियो बाराही 99.2 MHz। तपाईँ www.barhairadio.com मार्फत पनि कार्यक्रम शब्द शिविर यतिखेर श्रवण गरिराख्नु भएको छ र उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक हामी क्रमशः शब्द शिविरमा वाचन गरिराखेका छौँ। शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ? तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामी गरिराखेका छौँ। पुलिकका लेखक नवराज ढकालप्रति, पुलिकको विषयवस्तुप्रति वा शब्द शिविरको प्रस्तुतिप्रति कुनै पनि जिज्ञासा, सुझाव वा प्रतिक्रिया छन् भने लेखेर पठाउनका लागि अनुरोध गर्छौँ। जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर RBFM टाइप गर्नुहोस् र एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस्। RUPINDRA रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर 2426 24 26 नम्बरमा पठाउन अनुरोध गर्छौँ। अथवा शब्द शिविर मार्फत तपाईँ कुनै कृति वाचन गरिएको श्रवण गर्न चाहनुहुन्छ भने पनि तपाईँ त्यो कृति र कृतिकारको नाम लेखेर पठाउन सक्नुहुन्छ। यतिन्जेल सुनेर साथ दिनुभयो, तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र उपन्यासकार नवराज ढकालप्रति पनि हार्दिक साहित्यिक सलाम व्यक्त गर्दै आगामी शुक्रबार अर्थात् भोलि राति 9:15 कार्यक्रम सिर्जना मंचमा र आगामी बिहिबार राति 9:15 कार्यक्रम शब्द शिविरमा पुलिक वाचनसँगै भेटिनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु। नमस्ते, शुभरात्री।